जबकि तुम वो काम कर चुके होते हो, ऐसी बात नहीं, बल्कि इस हाल में कि तुम वो अमल तुमसे सादर हो रहा हो। चोर जिस वक्त चोरी कर रहा होता है, अल्लाह पाक उसको देख रहे हैं। डाकू जिस वक्त डकैती डाल रहा है, अल्लाह ताला उसको उस वक्त देख रहे हैं। एक नमाजी जिस वक्त नमाज पढ़ रहा है, अल्लाह ताला उसको देख रहे हैं। एक झूठा जिस वक्त झूठ बोल रहा है, अल्लाह ताला उस वक्त उसको देख रहे होते हैं। वो तो हर वक्त देखते ही है, खास तौर पर अल्लाह पाक ने अपने मुबारक कलाम से इंसानों को ये फिक्र अता फरमाई कि तुम जिस अमल को कर रहे हो उससे गाफिल होके न करना। ये समझो कि अल्लाह ताला हाजिर हैं, नाजिर हैं, मौजूद हैं, देख रहे हैं, गवाह हैं, अलीम हैं, जानते हैं वो माजी हाल मुस्तकबिल सभी जमानों को, रहवाल को और गहराइयों को जानते हैं। और हक ताला की ज़ात मुबारक ऐसी है कि उससे कोई चीज छूट के नहीं रह सकती, उसके इल्म से, उसके दायरे कुदरत से और उसके दायरे ताकत से, हक ताला के इल्म इरादे से, हक ताला के इल्म मुबारक से वो चीज दूर नहीं हट सकती। यानी ऐसा नहीं है कि उस चीज के बारे में अल्लाह ताला न जानते हो, नौज़ुबिल्लाह इसी बात नहीं, बल्कि अल्लाह ताला जानते हैं। इसी मफहूम को आयत के हिस्से में बताया गया, वमा याज़ुबु अन रब्बिक मिन मिस्क़ालि ज़र्रा, तुम्हारे परवरदिगार से एक जर्रा बराबर भी कोई चीज छिपी हुई नहीं रह सकती। लर्द वला फिस समा, न जमीन में न आसमानों में, वला असगर मिन ज़ालिक वला अकबर, न छोटी कोई चीज न बड़ी कोई चीज, इल्ला फी किताब मुबीन, मगर ये क्यों खुली हुई किताब में है। कौन सी किताब मुबीन? लोहे महफूज। क्या है हकीकत है लोहे महफूज? इल्म इलाही। क्या है इल्म इलाही? अल्लाह ताला की सिफत मुबारक। क्या है अल्लाह ताला की वो सिफत मुबारक? अल्लाह ताला इल्म रखने वाली जात, न सिर्फ इल्म रखने वाली बल्कि सारे के सारे कमालात रखने वाली हस्ती और जात मुबारक है। तो वो जात दूर नहीं है, उससे गाफिल न होना, उसको जाहिल न समझना, और ये नहीं समझना नऊज़ु बिल्लाह खुदा ना खास्ता कि वो जात हमको नहीं देख रही है, बल्कि वो जात हमको देख रही है और वो हमारी हर चीज से वाकिफ हैं, जानते हैं, देख रहे हैं। इसीलिए सूफियाए किराम और औलियाए किराम ने अपने तालीमात के खुलासे के तौर पर जो बात जिक्र फरमाई है वो यही है कि जहां तुम और बहुत सारे उलूम हासिल करते हो, मरतबे आसार का, मरतबे अफाल का, या मरातिब सिफात का, या मरतबे वजूद का, लेकिन खास तौर पर इस बात की तलखीन की औलियाए किराम ने कि बस इस बात का ध्यान रखो कि अल्लाह पाक देख रहे हैं। अल्लाह ताला के देखने का मसला अगर किसी शख्स के ऊपर खुल गया तो मेरे दोस्तों उस शख्स का गुनाहों से बचना आसान हो जाता है, चोर का चोरी से बचना आसान, डाकू का डकैती से बचना आसान, जानी का जिना से बचना आसान, चोर का चोरी से बचना आसान, जालिम का जुल्म से बचना आसान, कातिल का कत्ल से बचना आसान, और एक जाबिर का जबर से, जोर और सितम से बचना आसान, बशर्ते कि अल्लाह के देखने का शोर सही मानों में कार फरमा। इसीलिए बुजुर्गों ने तरबियत के एतबारात से एक वाक्य अभी नकल किया है, बुजुर्गान दीन में से एक बुजुर्ग का, एक बुजुर्ग के कई मुरीदीन थे। जाहिर है कि कुछ शुरू शुरू में आते हैं, मुरीद हो जाते हैं, कुछ बाद में आते हैं, जी देर में पहुंच पाते हैं। एक बुजुर्ग के बहुत सारे मुरीदीन थे और पुराने मुरीदों की तादाद बहुत थी, लेकिन एक नया मुरीद था जिसको आए हुए चंद दिन हुए थे। उस शख्स को हजरत बहुत चाहने लगे, उसको करीब रखने लगे, खरीब बुलाने बिठाने लगे, और उसको ज्यादा से ज्यादा उसकी तरफ तवज्जो फरमाने लगे तो पुराने मुरीद, हालांकि मुरीद वो है जिसमें हसद का जज्बा नहीं रहता, वरना वो मुरीद ही कहेगा हुआ। सच्चा सच्ची इरादत जो होती है वो तो रजाइल को दूर करने के इरादों के साथ रहती है। कसाइल हमीदा आते हैं आदमी में, मगर कोताहियां जैसे हर शोबे में होती हैं ऐसे उस शोबे के अंदर भी बास कोताहियां होती हैं। तो बाद मुरीदों को हसद हुआ इस बात का, ये आकर आठ रोज नहीं हुआ है, जिसको कहते हैं भाई जुमा को जुमा आठ दिन नहीं हुए और हजरत उसको इतना चाहने लगे। और हम लोग बरसा बरस से खिदमत कर रहे हैं और पास में हैं, साथ में सुबह और शाम एक किए हुए हैं, लेकिन बात क्या है कि हजरत उनको चाहते हैं हमको नहीं चाहते। या तो किसी ने शिकायत की, ये शिकायत हो सकती है, मुरीद की शिकायत मुरीद से नहीं करना, मुरीद की शिकायत मुर्शिद से करना। ये गीबत जो हराम है ना, गीबत हराम है, गीबत करना जायज नहीं है, लेकिन गीबत करने की तरतीब है हुक्म। मिसाल के तौर पर कहता कि एक तालिब इल्म को दूसरे तालिब इल्म की गीबत करना जायज नहीं है, दूसरे तालिब इल्म को तीसरे तालिब इल्म की गीबत करना जायज नहीं है, लेकिन उसी तालिब इल्म को मुहतमम के सामने उस तालिब इल्म की गीबत करना जायज है, क्योंकि वो उस महकमे का, उस डिपार्टमेंट का, उस इदारे का, उस जो है ना दायरे का जिम्मेदार होता है। तो असल जो जिम्मेदार होता है उसके पास वो बात जिक्र करना वो गीबत नहीं होती। या ऐसे ही मिसाल के तौर पर एक मुदर्रिस दूसरे मुदर्रिस की शिकायत करना जायज नहीं, दूसरा मुदर्रिस तीसरे मुदर्रिस की शिकायत नहीं करना चाहिए, तीसरा मुदर्रिस चौथे मुदर्रिस की गीबत नहीं करेगा, लेकिन वही मुदर्रिस सदर मुदर्रिस से उस मुदर्रिस की शिकायत किया तो गीबत नहीं होती, वो जायज है। तो बात समझ में आ रही है। इसी तरीके से मत एक एक हाकिम है, कुछ रियाया है, सैकड़ों लोग हैं, हजारों लोग हैं रियाया में। अब मैं आपकी गीबत किया, दूसरा तीसरे की गीबत किया, तीसरा चौथे की गीबत किया, चौथा पांचवी की गीबत किया, ये तो गीबत हराम है, जायज नहीं है। लेकिन खुद उसी रियाया में से किसी एक शख्स का उस इलाके के हाकिम के पास, उस इलाके के जिम्मेदार के पास, उस इलाके के अमीर के पास, उस इलाके के जज के पास, या उस इलाके के मुंसिफ के पास, या उस इलाके के हुक्मरान के पास अगर उस शिकायत को पेश करे तो गीबत नहीं होती, वो जायज है। मेरे उस मुरीद ने या तो शिकायत की अपने मुर्शिद की खिदमत में, या मुर्शिद ने भांप लिया, ताड़ लिया। अल्लाह वाले बहुत सूझबूझ के हामिल और मालिक होते हैं, अल्लाह ताला उनको फिरासत अता फरमाते हैं, माहौल को देख लिया, भांप लिया कि क्या सूरत हाल है। आपने कहा कि भाई देखो आप लोगों से मुझे एक काम लेना है, उनको आ जाओ जमा हो जाओ, एक काम है तुम लोगों का। सारे मरीज जमा हो गए। आपने कहा कि देखो हर मरीज के हाथ में एक परिंदा दिया या एक मुर्ग दे दिया और एक चाकू दे दिया। मिसाल के तौर पर कोई परिंदा भी हो सकता है, मुर्ग भी हो सकता है। देखो तुम चले जाना, मेरे सामने नहीं रहना, कोई सब के सब चले जाना और ऐसी जगह जाके सुबह जल्दी से आना, जितना जल्दी हो सके अपने काम से फारिग होना आ जाना जी। ऐसी जगह जाओ जहां पर कोई ना देखता हो, फौरन इस परिंदे को सुबह करके ले जाओ, छोटा सा काम है, भागो जल्दी यहां से। अब एक मुरीद गया ये दीवार के पीछे गुसल खानून के पास, वहां पर जाके जुबह करा ले आया वो जल्दी से जल्दी, ताकि अपने मुर्शिद के हुक्म की तामील हो जाए। दूसरा गया झाड़ के पीछे गया, तीसरा गया वो दीवार के पीछे गया, चौथा गया बस वो घरानों के पीछे गया, अच्छा पांचवा एक वीरानों में गया, छठा पहाड़ की गार में चला गया। कोई और भाई उतनी दूर कौन जाए, चलो अंदर कोठड़ी में जहां कोई ना देखे वहां गया और जुबह करा ले आया। जिसको जहां बन पड़ा जैसा हो सका गया, फौरन जुबह किया गायबानी में कि कोई ना देख रहा हो, जुबह करे ले दिया। अब कोई साल में आया, कोई साल में आया, कोई साल में आया, कोई साल में आया, अब बीच आगे सारे के सारे जी। अब तक वो नया मुरीद आया नहीं, सारे के सारे मुरीदीन हैरान भी है, इस्तेजाब में भी हैं और इस तहय्युर में भी हैं कि आज तो हाँ जी उसकी है शामत नए मुरीद की वह जी। ये बात सोच ली उन लोगों ने, हम लोग तो जल्दी जल्दी हुक्म की टाइमिंग करके आ गए, बहुत देर में आया। उस शब्द का इंतजार 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 करते 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 बस इंतजार चल रहा है, वो नया मुरीद आया जी। अब वो परिंदा भी सही सलामत, चाकू भी उसी तरह, थर 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 कांपता हुआ सामने आया और हजरत के सामने आके कहना कि हजरत आपका हुक्म सर आंखों पर, मैंने बहुत कोशिश की, आपका हुक्म ये था कि ऐसी जगह दुबह करके लाओ जहां पर कोई न देखे, लेकिन झाड़ के पीछे गया, पहाड़ के पीछे गया, कार में गया, कोठली में गया, यहाँ गया वहां गया, बहुत ढूंढा सरकार, बहुत ढूंढा, लेकिन कोई ऐसी जगह नजर नहीं आई जहां पर कोई न दिखता हो। जहां भी गया अल्लाह को हाजिर नाजिर पाया। इसलिए मुर्शिद मोहतरम इस कसूर की माफी चाहते हुए अर्ज करूंगा कि इस अमल को मैं नहीं कर सकता, माफी चाहता हूँ। तो फिर मुर्शिद ने कहा कि ऐ पुराने मुरीदो, इसको चाहने का ये मतलब है, इसलिए इसको चाहता हूँ, इसलिए थोड़े ही चाहता हूँ भाई जी ले ले छिंदरा दे दे गजरा हो जाए। मेरे दोस्त हम लोग तो बस जी ढोल तमाशों के और जी वक्त ताशों और बताशों के होके रह गए, वरना अल्लाह वाले तो वो थे जिन्होंने अपनी जिंदगियां समझाई। उमा गुन्ना अली उमा तकून फी शान उमा तकलू मिन हुम मिन कुरान वला तअमलून मिन अमल इल्ला कुन्ना अलैकुम शुहूदन यतफीदून फी وَمَا يَعْذِبُ رَبُّكَ مِنْ مِثْقَالِ ذَرَّةٍ فِي الْأَرْضِ وَلَا فِي السَّمَاءِ وَلَا أَصْغَرَ مِنْ ذَلِكَ وَلَا أَكْبَرَ إِلَّا فِي كِتَابٍ مُبِينٍ। अगर ये शूर मिल रहा है तो मेरे दोस्त, तो हम भरपूर यकीन के साथ कह सकते हैं कि आप विलायत के करीब तर होते जा रहे हैं। अला इन औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून। औलिया वली की जमा है, वली के माने दोस्त के आते हैं, चहीते के आते हैं, महबूब के आते हैं, सरपरस्त के आते हैं, मालिक के आते हैं, मुहिब के आते हैं, महबूब के आते हैं। अल्लाह ताला दोस्त बनते हैं तो क्या करते हैं दोस्त बनकर? अल्लाहु वलीयुल लदीना आमनू युखरिजुहुम मिनज जुलुमात इलन नूर। जब अल्लाह पाक अपने किसी मोमिन और मुस्लिम बंदे के हक में वली साबित होना चाहते हैं और उसको अपनी विलायत मुतअल्लिक करना चाहते हैं तो अपना खुसूसी कर्म ये करते हैं जो खुरिज हम मिन जुलुमात इलन नूर, ऐसे इंसानों को कुफर के अंधेरे से निकाल कर इस्लाम के नूर में लाते हैं। ये है अल्लाह पाक जब किसी बंदे पर विलायत का मामला फरमाते हैं। कुफर के अंधेरे से निकाल कर ईमान के नूर में लाना, शिर्क के अंधेरों से निकाल कर तौहीद के नूर में लाना, बिदात के अंधेरों से निकाल कर सुन्नतों के नूर में लाना, जिसको फजूर के अंधेरों से निकाल कर ताअत और फरमाबरदारी के नूर में लाना और गफलतों के मासी के उलझनों और जुल्मतों और अंधेरों से निकालकर अल्लाह की याद के नूर में लाना। मेरे दोस्त, जब अल्लाह पाक किसी के ऊपर मेहरबानी करते हैं तो ये रहमतों की बारिश बरसाते हैं। इसीलिए फरमाया अल्लाह ने कि ये इनको मामूली न समझना, ये खौफ और हुज़्न से बालातर होते हैं। क्या मतलब होता है? आमतौर पर जैसे लोग रोटी कपड़े और मकान के चक्कर में अल्लाह की याद से गाफिल हो जाते हैं, अल्लाह वालों का मामला वैसा नहीं है कि बस उसी के लिए दम तोड़ रहे हों, उसी के लिए बीज रहे हों, उसी के लिए राय तपता रहे हों और उसी रोटी और मकान के लिए तड़प रहे हों, फड़क रहे हों या माल और मनाल के एतबार से उसके हुसूल की कोशिश में लगे हुए हों। आमतौर पर दुनियादार जिन मुश्किल का शिकार होते हैं, जिन उलझनों में गिरफ्तार होते हैं और जिस फिक्र और गम जो फिक्र गम उनको लाहक रहता है, औलिया-ए-किराम उस खौफ और हुज़्न से बेनियाज होकर ईमान और तक़वा के दायरे में दाखिल होते हैं। अल्लाह पाक ने फरमाया क्या अल्लज़ीना आमनू व कानू यत्तकून। कौन होते हैं अल्लाह के वली? आज इंसानों में ना ईमान ना तक़वा, और आदमी ये समझ रहा था वो इन बुजुर्ग के क्या कहने साहब, इन बुजुर्ग की रसाई तो इतनी है कि आप तो पहचान ही नहीं सकते। चलिए अगर कोई चलिए कोई बेचारा अगर मजबूबियत के रास्ते में पड़ भी गया तो मेरे दोस्त, तो मजबूबियत तो कमाल तो नहीं है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते गिरामी इंसानों को मजबूत बनाने के लिए नहीं आई, बल्कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इंसानों को महबूब बनाने के लिए आए। मजबूबीन के ताल्लुक से क्या हुक्म है मालूम है? मजलूब वो होते हैं मखलूकात से जिनकी नजर हट जाती है, खालक के नूर की तरफ जिनकी नजर लग जाती है और जाती है तो पलक के आ नहीं पाती, कुछ ऐसा उसके अंदर इज़्मेहलाल आ जाता है या जज्जाबा कुव्वत जज्जाबा इतनी होती है कि वो नूर की तरफ टिक टिक्की बांध कर देखते हुए रहते हैं, फिर लौट के आना पसंद नहीं करती या नहीं आ सकती हालात की मुनासिबत से, सलाहियतों के एतबार से।
तो वो जो मजलूबाना सिफत रखने वाले लोग होते हैं जो वाकई जी वो भी एहतम है औलिया किराम की, मगर उनके बारे में आप अहले सुन्नत वल जमात का मुत्तफ़क़ा मसलक मालूम करना चाहिए। वो ये है कि वो लोग ना काबिल तकलीफ ना लायक है तनकीद, ये है उनका हुक्म। उनके पीछे 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 जा रहे हैं साहब आप जैसा करे वैसा करता हूं, ऐसा भी हुक्म नहीं है, और उनके ऊपर गैर जरूरी लान तान कर रहे हैं वैसा भी नहीं है। तो अब ये गैर जरूरी लान तान भी करने का नहीं है और गैर जरूरी तकलीफ भी करने का नहीं है, तो तकलीफ से भी हटना है और लान तान से भी दूर होना है। इसीलिए अहमदनत जमात का मतलब फिर एक बार सुन लीजिए मजलूबीन के बारे में हुक्म ये है कि वो ना लायक है तकलीफ न काबिल है तनकीद, तनकीद भी मत कीजिए उनके ऊपर, तकलीफ भी मत कीजिए उनकी। इसीलिए मजलूबीन के इस हुक्म को याद रखते हुए, लेकिन ईमान और तकवा वाली सिफत के साथ जो आदमी होगा अल्लाह ताला उसको विलायत के दायरे में दाखिला देते हैं। और इसीलिए दूसरे मुकाम पर फरमाया गया इन औलियान, औलिया जो होते हैं वो मुत्तकी और परहेजगार होते हैं। जी अभी ईमान और तकवा के एतबार आप सुनते ही रहते हैं, उन तफसीलात में गए बगैर आपसे मुझे कुछ और बात थोड़ी थी इसमें ममजूज करके पेश करना है जो मरबूत है एक बुजुर्ग के वाकये के साथ। जी खास तौर पर इस बात का तज़किरा उन्हीं औलिया किराम की ये फिर। जी अगर कोई आदमी इस ईमान और तकवा को इख्तियार कर लेता है तो क्या वो शख्स औलिया में दाखिल हो जाता है? यकीनन दाखिल होता है। अलबत्ता याद रखिए औलिया की किस्में तो बहुत हैं, लेकिन मजमूई तौर पर उनकी दो किस्में हैं। उसमें एक किस्म होती है छोटे वली और एक किस्म होती है बड़े वली। कुछ होते हैं जी औलियाए सिगार और कुछ होते हैं औलियाए किबार। ये फिलहाल बुजुर्ग औलियाए किबार में से थे। जी ईमान और तकवा के वो हुदूद से हटते नहीं थे। एक ईमान और तकवा ही के कमालात कुरानी एहसान और मारिफ के अनवार ही से ममलू रहते थे। उसी के अंदर बैतबार बुतून और बैतबार नूरानियत रूहानियत रफ्ता 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 तरक्की करते जाते थे। इसे ऐसे इंसानों को अल्लाह पाक ने कामयाब होने की खुशखबरी दी है। ऐसे लोगों को अल्लाह ताला की बात बदला नहीं कर दी। क़यामत तक के इंसान अगर अल्लाह का वली बनना चाहे तो उसके लिए यही उसूल और तकवा है। क्या वो जितना ज्यादा मोमिन और मुत्तकी होगा खुदा पाक की कसम में उतना ही ज्यादा विलायत वाला होगा। ईमान और तकवा को छोड़कर किसी शख्स का वली समझना, अरे नहीं था क्या समझ रहे हैं आप? जी हाँ हवा में उड़ते थे फलां बुजुर्ग, अरे फलां बुजुर्ग ऐसे हैं और ऐसे हैं और ऐसे हैं। तो मेरे दोस्तों आदत का खिलाफ होना, आदतों के खिलाफ किसी चीज का होना उनको वली नहीं बना देता। जी समझे नहीं? आप देखेंगे कियामत के करीब में दज्जाल को भी घर के आदाद मिल जाएगा और इतना घर के आदाद मिलेगा कि क्या किसी को मिला होगा। जी बातिल के रास्ते से अल्लाह ताला की मशीयत और हिकमत से बातिल के रास्ते से दज्जाल को जो घर के आदाद मिलेगी बारिश बरसाएगा, जमीन से खेतियां उगेंगी, एक हाथ से जन्नत समझाएगा दूसरे हाथ से जहन्नम समझाएगा, किसी शख्स को जिंदा करेगा किसी शख्स को मार देगा। दज्जाल की तारीख और सीरत और हालात पढ़ लीजिए जी और अलामात कियामत के अंदर मुख्तलिफ तफसीलात आपको मिलेंगी। तो मेरे दोस्तों नफ्से खरखे आदत की वजह से कोई शख्स अल्लाह का वली नहीं हो जाता। विलायत के लिए ईमान और तकवा लाजमी शरत है। पूरे उलमा के पास ऐसा नहीं है कि साहब कोई ऐसा बोलते हैं कोई वैसा बोलते हैं, नहीं सबके सब आलमा इस बात पर मुत्तफिक है कि इस्लाम और ईमान की शर्त के साथ ईमान और तकवा के दायरे में अल्लाह पाक जब किसी को रूहानियत से सरशार कर देते हैं तो अल्लाह ताला उसको अपने खुसूसी मरातिब अता फरमाते हैं विलायत के। उन्हीं औलिया में से एक बुजुर्ग की एक दो बातें याद आती हैं, उसका तज़किरा करता हूं। ये सातवीं सदी हिजरी के बुजुर्ग हैं, गालिबन 604 हिजरी में उनकी विलादत हुई है। रसजी रबीउल अव्वल के महीने में हजरत जलालुद्दीन मोहम्मद बिन मोहम्मद बल्खी रूमी रहमतुल्लाह अलैह, आप हजरत पढ़ते रहते हैं हालात और वाकया, एक दो काम की बातें उनसे मुतालिक करने को जी चाहता है ना। آپ کے والد ماجد کا نام بہاؤالدین تھا. حضرت کیونکہ بلخ میں پیدا ہوئے اسی لیے بلخی کہلائے, پھر روم میں رہے اور وہاں پر مختلف قسم کے حالات پیش آتے رہے, تو اس لیے روم والی نسبت کی آپ کے ساتھ لگی رہی. تو اللہ تعالیٰ نے ان کو کچھ خصوصیات ادا فرمائی تھی. ایک مقام ہے وہاں پر, جی 6 سال تک تو اسی مقام پر ہیں جہاں آپ جی اپنے والد ماجد کے ساتھ, لیکن اس کے بعد نیشاپور آئے. نیشاپور آنے کے بعد وہاں پر خاص طور سے حضرت فرید الدین نتار رحمۃ اللہ علیہ سے ملاقات ہوئی. فرید الدین نتار, یہ وہی فرید الدین نتار رحمۃ اللہ علیہ ہیں جس میں بعض اولیائے کبار نے اپنی اپنی کتابوں میں اس واقعے کا ذکر کیا ہے. اختصار اشارے کے ساتھ ذکر کرتا ہوں کہ حضرت شیخ فرید الدین اتار رحمۃ اللہ علیہ, وہ چونکہ آپ عطر کے کاروبار کرتے تھے اسی لیے اتار کہلائے. ایک مرتبہ آپ نے دکان کھولی, ایک درویش اور فقیر آیا, جیسے صبح صبح جی کوئی شخص آتا ہے مانگنے کے لیے, آیا ٹھہرا اور درویشانہ رنگ روپ میں اس کو کچھ مانگنے لگا. آپ نے توجہ نہیں فرمائی شیخ فرید الدین اتار رحمۃ اللہ علیہ. جب بہت دیر ہو گئی تو وہ درویش ادھر ادھر دکان میں دیکھتا رہا, کبھی وہ شیشی کبھی وہ ڈبا کبھی وہ شیشی کبھی وہ شیشی کبھی ادھر کبھی ادھر کبھی آگے کبھی نیچے دیکھ رہا تھا. اب کیونکہ ہٹ رہا نہیں تھا, جا رہا بھی نہیں تھا, تو آپ ابھی تک راستے پر پڑے ہوئے نہیں تھے, ایک عام انداز پر رہا کرتے تھے. تو اس وقت آپ نے کہا کہ ارے اے فقیر, کیا 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 دیکھ رہا ہے, تو ٹھہرا کیوں ہے, دیکھتا کیا ہے, کیا رکھا ہوا ہے, جاؤ یہاں سے چلو. تو درویش اور فقیر نے یہ بات کہی. کبھی کبھی اللہ تعالیٰ کسی کی ہدایت کے لیے جی کسی شخص کے ہاتھوں خرخیاندت عادت کے خلاف بطور کرامت کسی صاحب ایمان و اسلامی شخص سے کسی خاص بات کو صادر کروا دیتے ہیں تاکہ اس کے ذریعے سے امت مسلمہ میں اسلام اور ایمان کی حرارتوں کے لیے کوئی تقویت مل پائے. اور معجزات اور کرامات کے اعتبارات تو جی متخدات میں سے ہیں, اس میں کوئی شک و شبے کی گنجائش نہیں ہے. البتہ آدمی کو افراد اور تفریح سے بچ کر جو صحیح صحیح چیز ہے اس کو قبول کرنا چاہیے. تو اس درویش نے فرید الدین اتار رحمۃ اللہ علیہ سے پوچھا کہ آپ یہ جو چیز لگا رکھے ہیں یہاں سے لے کر وہاں تک, میں یہ ڈھونڈ رہا ہوں, تلاش کرنا چاہ رہا ہوں کہ آپ اتنی چیزیں آپ اپنی دکان میں رکھے ہیں, یہ سوچتا ہوں کہ اس دکان میں آپ کی روح کون سی شیشی میں اٹکی ہوئی ہے اور وہ روح کیسا نکلے گی. وہ جو روح ہے آپ کی وہ اس کن شیشیوں میں سے کون سی شیشی میں اٹکی ہوئی ہے اور کہاں اور کیسا نکلے گی وہ سوچ رہا ہوں. فرید الدین اتار رحمۃ اللہ نے کہا کہ کیسا نکلے گی میری روح, تیری جیسا نکلے گی میری ویسا نکلے گی, جیسے تیری نکلے گی ویسا میری نکلے گی. درویش نے کہا اچھا اچھا واہ واہ ماشاء اللہ, اگر ایسا ہوا تو پھر کیا کہنے, بڑی خوشی کی بات ہے, ہم درویشوں کا کیا ہے بھائی, ان سے مربوط ہوئے. اے اللہ 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 لیٹا جی, بس سرہانے ہاتھ لگایا اور لیٹ گئے, اور لیٹ گئے سب تک لیٹ گئے, اللہ کہا اور دم توڑ دیا. فقیر الدین نتار سمجھ رہے ہیں کہ شاید مذاق کر رہا ہے یہ فقیر دروے, قریب آیا ہاتھ سے ہلایا ادھر پلٹایا ادھر پلٹایا, مگر اس درویش کی روح نکل چکی تھی. میرے دوست حضرت شیخ فرید الدین نتار رحمۃ اللہ علیہ کی زندگی میں انقلاب آیا کہ اللہ یہ کیسے اللہ کا بندہ ہے, جس کی زندگی کی ہر سانس لفظ اللہ کے ساتھ گزرتی ہے اور اللہ ہی کے نام پر یہ شخص اپنی جان دیتا ہے, اور ہم دنیا بھر کی چیزوں میں ہماری روحیں اٹکی ہوئی ہیں. زندگی میں ایک انقلاب آیا, اللہ پاک نے فرید الدین کو فرید الدین اتار رحمۃ اللہ علیہ بنایا, اور چشتی سلسلے کے ایسے اکابر بزرگوں میں سے ہوئے کہ اللہ پاک نے ان کے ذریعے سے ہدایت کے اعتبار سے سینکڑوں ہزاروں انسانوں کو ہدایت سے سرفرازی عطا فرمائی. یہی حضرت پیر جلال الدین رومی رحمۃ اللہ علیہ یا فرید الدین نتار رحمۃ اللہ علیہ کے پاس آئے, ابا کے ساتھ, ابا ساتھ تھے. فرید الدین نتار رحمۃ اللہ علیہ بھی موجود ہیں, جلال الدین رحمۃ اللہ علیہ بھی موجود ہیں, جلال الدین کے والد ماجد بھی موجود ہیں. جی حضرت فرید الدین نتار رحمۃ اللہ علیہ نے اپنے پاس اپنی ایک کتاب اسرار نامہ ایک کتاب دی, اور جلال الدین اس 6 سالہ اور بچے کے ابا سے مخاطب ہو کے کہنے لگے, یاد رکھنا جوہر قابل ہے جوہر قابل, دیکھو کہیں نہ ہو جانا غافل.
یاد رکھو یہ جوہر ایک انتہائی قابل جوہر ہے، اس کی نگہداشت حفاظت صحیح صحیح کرو، کہیں غفلت کی نظر نہ ہو جانا. بڑا پیارا نوجوان، بڑا پیارا بچہ ہے، اس کا مستقبل سمجھا، یہ بات محسوس کرا رہا ہے کہ یہ مستقبل کا، یہ آب و تاب رکھنے والا روحانی سورج ہوگا. پہلے ہی سے توجہ تو تھی، لیکن ساتھ ہی ساتھ جب فرید الدین نتار کی یہ رہبری ہوئی اور اسرار نامہ اپنے پاس اور ساتھ 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 رکھتے تھے، پھر اللہ پا کرے جس طریقے سے وہ اسرار روحانی کے اعتبار سے وہ مثنوی جو فرید الدین نتار کے واسطے سے ملی تھی، یا اسی طریقے سے اور بعض کتابوں کے مثنوی کے اعتبار سے اشعار ہاتھ لگ گئے تھے، اس مثنوی کے اعتبار سے حضرت جلال الدین رومی رحمۃ اللہ علیہ بھی مثنوی کی طرف آپ کا رخ ہونے لگا اور اللہ پاک کی طرف سے کلام کا الہام کا اعتبار آنے لگا، اور حق تعالیٰ نے سینکڑوں نہیں ہزاروں اشعار، لگ بھگ 26,600 یا لگ بھگ 50,000 اشعار کے قریب دیوان کو مرتب کر دیا. اس وقت کی بات نہیں، وہ تو خیر بات کی بات ہے، لیکن اللہ تعالیٰ نے ان سے ایسا ایسا کلام صادر فرمایا. حضرت جلال الدین فرید الدین نتار رحمۃ اللہ علیہ کے پاس آئے، اس کے بعد خاص طور پر جی وہاں پر نیشاپور آئے، اور پھر وہاں سے پھر دمشق آئے، بغداد بھی آئے اور شام آئے، اور خاص طور پر ایک خاص مقام پر تقریباً 7 سال تک ظاہری علوم کی تکمیل آپ کرتے رہے. پھر جلال الدین رومی رحمۃ اللہ، مولائے روم بھی انہیں کو کہتے ہیں، پیر رومی بھی انہیں کو کہتے ہیں، مرشد روم بھی انہیں کو کہتے ہیں، مولانا روم بھی انہیں کو کہتے ہیں، پیر جلال رومی بھی انہیں کو کہتے ہیں، حضرت پیر جلال الدین رومی رحمۃ اللہ علیہ 7 برس تک، بلکہ اس سے زیادہ برسوں تک آپ مختلف انداز سے تعلیم حاصل کرتے رہے، اور ایک مقام پر پہنچے پونیا میں، 14 سال کی عمر یا 15-16 سال کی عمر رہی ہوگی آپ کی، 18 سال کی عمر میں والد ماجد نے ان کی شادی کر دی تھی، 25 سال کی عمر میں تو آپ کے والد ماجد کا انتقال ہو گیا تھا، لیکن جب پونیا کی سرزمین کے اوپر آپ نے خاص طور پر یہ خاص بات یہ پیش آئی کہ آپ درس میں، تدریس میں، افتا میں، فتویٰ دینے میں، فتویٰ نویسی میں، اور جو ہے پڑھنے میں، پڑھانے میں، کتابوں میں، اشتغال میں، یہ اور وہ، ایک تو جی اتنا زیادہ اشتغال کہ سرزمین بلخ یا سرزمین دمشق اور بغداد اور شام کی سرزمین حضرت جلال الدین رومی رحمۃ اللہ علیہ کے اس درس و تدریس کا آپ کا لوہا منوایا جاتا تھا، ہزاروں لاکھوں انسان رجوع ہوا کرتے تھے، فیض اٹھایا کرتے تھے. لیکن ایک مرتبہ ایسا ہوا، بابا کمال الدین جندی رحمۃ اللہ علیہ نے جی ایک حضرت شیخ شمس الدین تبریزی رحمۃ اللہ علیہ سے کہا کہ روم جاؤ، روم، اور روم جاؤ، وہاں پر ایک شخص ہے جلال الدین، وہ اس کا دل بڑا سوکھتا ہے، تم جا کے ذرا سا دیکھو، موقع کے نزاکت سمجھتے ہوئے اس کے اندر روحانیت کے اعتبار سے جلا کے لیے کچھ کوشش کرو، پہنچو والے بڑا ہیرا ہے، ہیرا. حضرت شمس الدین تبریزی رحمۃ اللہ علیہ آئے، یہی وہ ایک جن کے بارے میں کہا گیا مولوی ہرگز نشد مولائے روم، مولوی ہرگز نشد مولائے روم تا غلام شمس تبریزی نشد، جب تک کہ حضرت شیخ تبریزی رحمۃ اللہ علیہ کی جب تک کہ انہوں نے غلامی اختیار نہیں کی اور ان سے بیعت نہیں ہوئے اور مرید نہیں ہوئے، اس وقت تک کہ ان کے کمالات پورے طور پر ظاہر نہیں ہو پا رہے تھے. شمس الدین تبریزی رحمۃ اللہ علیہ اس مقام پر آئے جہاں حضرت درس میں، تدریس میں، پڑھنے میں، پڑھانے میں سینکڑوں مرید جی وہاں پڑھنے پڑھانے کے متعلمین میں موجود تھے، کتابیں ہیں، کاپیاں ہیں، قلم ہے، اور یہ اور وہ ڈھیر ہی کتابوں کا. شمس الدین تبریزی رحمۃ اللہ علیہ تشریف لائے، اچانک آئے، سلام کیا اور پاس بیٹھ گئے. معلوم نہیں حضرت مکان پر تھے یا گھر مدرسے میں تھے، بہرحال اطراف کتابوں کا ڈھیر ہے. شمس الدین تبریزی رحمۃ اللہ علیہ تشریف لائے، سلام کیا، کلام شروع فرمایا اور ایک خاص بات کہہ دی، یہ جلال الدین یہ سب چیزیں کیا ہیں، یہ سب کیا چیز ہے؟ یہ حضرت جلال الدین رومی رحمۃ اللہ علیہ نے کہا، یہ دروی صفت آدمی معمولی سے قسم گا، اس کی ذرا سا تیچے انداز سے کہنے لگے کہ یہ کیا چیز ہے، تم کیا جانتے ہیں؟ یہ کاپیاں اور یہ اور یہ ذخیرہ علم، یہ آپ کیا جانتے ہیں؟ اتنا کہنے کے بعد کتابوں میں آگ لگ گئی. جب کتابوں میں آگ لگی حضرت جلال الدین رومی رحمۃ اللہ علیہ حیران ہو گئے، اس استعجاب اور حیرت کے عالم میں کوئی سجا ہی نہ دیا. آپ نے کہا یہ کیا ہے؟ یہ وہ چیز جس کو آپ نہیں جانتے ہیں. روایت کا ایک حصہ تو یہ ہے, روایت کا دوسرا حصہ وہ ہے, علامہ عبدالرحمن جامی نے نفحات الانس میں لکھا ہے, علامہ عبدالحق محدث دہلوی نے اخبار الاخیار میں لکھا ہے, طبع حسن عبدالرحمن نے بزم صوفیہ میں لکھا ہے. ایسے ہی اتفاق العارفین کے اندر مختلف ذوق کے اعتبارات اہل قلم نے اپنے اپنے استعداد کے اعتبار سے صلاحیتیں ظاہر فرمائی ہیں, لیکن خاص طور پر یہ بات بھی مذکور ہے کہ حضرت شمس الدین تبریزی رحمۃ اللہ علیہ نے کتابیں اٹھائی حوض میں ڈال دی. اب مدرسہ مسجد گھر وغیرہ رہنے کے بعد پڑھنے پڑھانے کا ماحول ہو تو دائرے کے پانی ہوگا, پانی ہوگا, حوض ہوگا, کتابیں اٹھائی پانی میں ڈال دیں. کچھ سجھا ہی نہ دیا حضرت جلال الدین رحمۃ اللہ علیہ کو, حیران ہو گئے, کہنے لگے کہ یہ نادر ذخیرہ تھا, یہ کمیاب ذخیرہ تھا, یہ چیز ملا نہیں کر دی, بڑی محنتوں کے ساتھ تیار ہوئی تھی یہ کتابوں کو یہ ذخیرہ, اب یہ سارے کا سارا پانی میں مل گیا, اب میں کیا کروں گا اس علم کو, یہ تو پانی میں بہہ گیا ہے. اور یہ اور وہ اس پریشانی کے عالم میں کوئی سجھائی نہیں دیتا تھا, کیا کیا جائے. ارے تم جی حضرت شمس الدین تبریزی رحمۃ اللہ علیہ نے جی اپنا ہاتھ ڈالا حوض میں, اور وہ ایک ایک کتاب حضرت جلال الدین رحمۃ اللہ علیہ کی خدمت میں پیش کر دیا. کتاب بالکل سوکھی.
حجی الاسلام صاحب رحمۃ اللہ علیہ نے اپنے باغ مبارک ایک بڑا مجمع تھا, اس مجمع کے اندر ایک بچہ
اندر ڈال کے سب اٹھائے اور بھی ان کے حوالے فرما دی. جلال الدین رحمۃ اللہ علیہ کا رہا نہیں گیا, کہنے لگے, پوچھنے لگے کہ یہ کیا ہے, یہ کیا ہے؟ تو فرمایا یہ وہ ہے جس کو آپ نہیں جانتے ہیں. اس لیے میرے دوستو آدمی کو باطن کا ذوق رہنا چاہیے. میں یہ نہیں کہتا کہ بدعت کا شکار ہونا چاہیے, لیکن یہ ضرور کہوں گا کہ روحانیت کا ذوق رہنا چاہیے, باطن کے جی ظاہر کے ساتھ ساتھ باطن کو جمع کرنا چاہیے. ہم کو افراط اور تفریط سے ہم کو بحث نہیں ہے کہ کون انکار کی سطح پر آ رہا ہے اور کون غلو پسندی کے ذریعے سے اپنے مزاج کو آمیزش کے ذریعے سے برباد کر رہا ہے. میرے دوستو اسی بات نہیں, لیکن جو بات ٹھیک ٹھیک بنیادوں پر اہل سنت والجماعت کی تحقیقی طلبی رویش میں موجود اور پورے علماء امت کے کا اتفاقیہ جس کے اوپر موجود ہو, میرے دوست ایسی چیزوں سے کیسے انکار آدمی کر سکتا ہے. اسی لیے میرے دوست حضرت پیر جلال الدین رومی رحمۃ اللہ علیہ, اس کے بعد شمس الدین تبریزی رحمۃ اللہ, حضرت حسام الدین چلبی رحمۃ اللہ علیہ نے کہا کہ اللہ پاک نے حضرت جلال الدین رومی رحمۃ اللہ علیہ کے سینے میں اس طریقے سے عشق الہی کی آگ اس طریقے سے چھپی ہوئی تھی جیسے کسی پتھر میں آگ موجود رہتی ہے. لیکن جب حضرت شمس الدین تبریزی رحمۃ اللہ علیہ کا وصال ہوا اور آپ کی جدائی ہو گئی حضرت جلال الدین تبریزی رومی رحمۃ اللہ علیہ سے, جو وہ حضرت رخصت ہو گئے, تو اس کے بعد جی حضرت حسام الدین رحمۃ اللہ جلال الدین رومی رحمۃ اللہ علیہ کے دل میں عشق الہی کی آنکھ سلگا دی. اس کے بعد میرا دوست دیوان رومی جلال الدین تبریزی رومی رحمت اللہ علیہ کے قلم بھی چلنے لگا, زبان بھی چلنے لگی, بیان بھی ہونے لگا. لیکن میرے دوست اس کے بعد جب شمس الدین رحمت اللہ علیہ پر آروپ, لیکن جو کہ اس کے اعتبارات میں آدمی مختلف باتیں کہہ ڈالتا ہے, اپنے کسی خصوصی بندے کے ساتھ خاص نوازشات کرنا چاہتے ہیں تو اس کے لیے روحانیت کی تربیت کی کچھ مدارج اس کے طے کرواتے ہیں. اسی لیے ظاہر کے ساتھ ساتھ باطن کی جامعیت ہونا چاہیے. ظاہر کے ساتھ ظاہر اور باطن کی یہ تقسیم خود قرآنی ہے, ارشاد ربانی ہے, وَذَرُوا ظَاهِرَ الْإِثْمِ وَبَاطِنَهُ, ظاہری گناہ بھی چھوڑ دو اور باطنی گناہ بھی چھوڑ دو. اس کا یہ مطلب نہیں ہے کہ قرآن کے علاوہ کوئی اور قرآن ہے, حدیث کے علاوہ کوئی اور حدیث ہے, فقہ کے علاوہ کوئی اور فقہ ہے, ایسا نہیں ہے. لیکن میرے دوستو ہر چیز کی ایک حقیقت بھی ہوتی ہے, روحانیت بھی ہوتی ہے. جیسے ایک ڈھانچہ ہوتا ہے اور ڈھانچے میں ایک جان ہوتی ہے, ایسے انسان کے ظاہر کے ساتھ ساتھ کچھ روحانیت اور حقائق اس انسان کے ساتھ وابستہ ہیں, اس کی طرف آدمی کو خاص طور پر توجہ دینا چاہیے. یہی حضرت جلال الدین رومی رحمۃ اللہ علیہ کی بات ہے کہ جس وقت یہ مقام قونیہ میں ایک مرتبہ حیضہ پھوٹ پڑا, حیضہ پھوٹ گیا, بہت سارے لوگ بیمار ہوئے اور مر گئے. حضرت جلال الدین رومی رحمۃ اللہ علیہ بھی علی گڑھ بیمار ہو گئے. حضرت صدر الدین رحمۃ اللہ علیہ بڑے بزرگوں میں سے ہیں,
وہ آپ کے قریب آئے, آپ کے کہنے لگیں گے کہ اللہ اللہ پاک آپ کو شفا عطا فرمائے, میں آپ کی شفا کے لیے دعا کرتا ہوں. تو آپ نے ارشاد فرمایا کہ شفا کے لیے دعا کر رہے ہیں, شفا آپ کو مبارک ہو. عاشق اور معشوق کے درمیان میں ایک پیراہن ہے, الموت جسر یوسل الحبیب الى الحبیب, موت ایک پل ہے جس پل کو پار کر کے ایک محب اپنے محبوب سے ملنے جاتا ہے. اس پل کے پار کرنے کا اس موت کے وقت آیا ہے قانونی طور پر, تو وہ پیراہن میرے دوست اسی طریقے سے باقی رہے. تم یہ پسند کرتے ہو, میرا دل یہ چاہتا ہے کہ اس نور مطلق سے میری وابستگی ہو جائے. میرے دوست یہ حضرت جلال الدین رومی رحمۃ اللہ ایسے بے شمار اہل اللہ ہے, ایک دو نہیں سینکڑوں نہیں ہزاروں نہیں لاکھوں ہیں. حضرت مولانا منظور نعمانی رحمت اللہ علیہ نے اپنی کتاب شریعت اور طریقت کے اندر لکھا ہے کہ خلفاء دو قسم کے ہوتے ہیں, ایک خلفاء وہ ہوتے ہیں جو ظاہری کہلاتے ہیں, دوسرے خلفاء وہ ہوتے ہیں جو روحانی اور باطنی خلفاء کہلاتے ہیں. حضرت شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ نے اپنی کتاب القول الجمیل میں, اسی طریقے سے انہوں نے بعض اور کتابوں میں بھی, خاص طور پر شاہ عبدالحق محدث دہلوی رحمۃ اللہ علیہ, شاہ عبدالعزیز محدث دہلوی رحمۃ اللہ علیہ, شاہ ولی اللہ دہلوی رحمۃ اللہ علیہ نے ان تمام باتوں کی وضاحت اور صراحت فرمائی ہے. اس لیے ملت کے عزیزوں, آپ حضرات سے خاص طور پر اس بات کی گزارش کرنا ہے کہ جہاں ہم لوگ نماز کی بات کرتے ہیں, جہاں ہم ذکر کی بات کرتے ہیں, جہاں ہم علم کی بات کرتے ہیں, جہاں ہم تلاوت کی بات کرتے ہیں, جہاں ہم ظاہر کے اعتبار سے مسائل کی بات کرتے ہیں, وہاں ہم روحانیت کے اعتبار سے بھی اپنی صلاحیت کے اعتبار سے ذوق و چسکا ہونا چاہیے. اور اس دور میں خاص طور پر اس لیے ہونا چاہیے کہ ہم لوگوں کا مزاج کچھ اسی طرح کا بن رہا ہے, یہ مزاج میں اسی طرح کا بن رہا ہے. جب تک کہ کوئی چیز مل نہ جائے اس وقت تک کہ آدمی کو چین نہیں پڑتا, اور آج کل تو اس کی ترتیب بھی بن گئی ہے. جی جیسے دلہا اور دلہن لڑکا اور لڑکی آپس میں ازدواجی رشتے میں بندھن میں منسلک ہو جانا چاہتے ہیں, ایک چار مرتبہ مراحل طے کرتے ہیں آج کل بہت زیادہ. جی پہلی بات ماننے کی ہوتی ہے, جی فلاں حیدرآباد کے فلاں محلے میں فلاں شخص کے گھر میں ایک لڑکی رہتی ہے, کسی ایک نے اطلاع دے دی کیوں یہاں تم کو معلوم ہے, تو ہاں معلوم ہے مانتے ہیں تو ٹھیک, نہیں تو یہ آدمی جھوٹ تھوڑی بول سکتا ہے. اگر یہ بول رہا ہے تو میں مان رہا ہوں. حیدرآباد کے فلاں محلے میں فلاں گھر میں فلاں صاحب کی لڑکی ہے, ان سے ویاہی رشتہ کیا جا سکتا ہے, تو بولتے ماننا. لیکن میرے دوستو ماننے کے بعد ایک منزل ہوتی ہے جاننے کی. ہاں جاننے کی منزل کیا ہے معلوم ہے, ذرا آپ اس منزل سے بھیجا دیتے ہیں اس کو جاننے کی منزل ہوتی ہے. نام کیا, باپ کون, اما کون, دادا کون, تایا کون, چچا کون, بھتیجا کون, نانا کون, نانی کون, محلہ کون سا, گھر کا نمبر کیا ہے, کیا کام کرتے, اچھے ہیں کیا برے ہیں, ان سے پوچھے ان سے پوچھے گا, یہ سمجھنا بھی اسی شروع سے آخر تک پڑھتا نہیں ہوا تھا, اس کو بولتے جاننا. جب اتنی ساری چیزیں جان چکا اب اس کے بعد ایک تیترا مرحلہ بھی ہوتا ہے, آج کل چل پڑا ہے, وہ صحیح ہے غلط ہے بحث اس سے نہیں ہے مگر چل پڑا ہے. وہ کیا ہے, ذرا فوٹو بھیجا دیتے کیا. ارے میاں اس تصویر کی سمجھ میں پوری ہوگی نا, ارے تو ہوئی مگر ہونا. تب اس کا جی اب فوٹو بھیجانے کا انتظار کرتا ہے. ٹھیک ہے صاحب, جب آپ چاہ رہے ہیں, دیکھ رہے ہیں, سوچ رہے ہیں, پوچھ رہے ہیں, اب ماحول موقع ایسا ہے, موقف ہمارا ایسا نازک ہے, جب آپ اس چیز کا تقاضا کر رہے ہیں ٹھیک ہے سر یہی فوٹو ہے. پہلا مسئلہ ماننے کا, دوسرا مسئلہ جاننے کا, تیسرا مسئلہ پہچاننے کا. ہاں آنکھ ایسی, ناک ایسی, صورت ایسی, بال ایسے, جسم ایسا, کپڑے ایسے, لمبائی ایسی, چوڑائی ایسی, ہے نا, حجم ایسا, موٹاپا ایسا, گوری ہے کیا کالی ہے نا, اس کو پہچاننا ہوتا ہے. اور ایک چوتھا مرحلہ ہوتا کیا, خالی صاحب بولتے قبول کر لے, ہاں بولتے قبول کر لیا. اس کے بعد دلہن کے کمرے میں جا کر دلہن آپ کے ہاتھوں میں رہے تو اس کو چوتھا مرحلہ بولتے ہیں. پانا, کسی ذات کو پانے کے یہ چار دریے ہیں. اسی طرح میرے دوستو یہ بلا تشبیہ ہو تمثیل, مثال بہت ناقص ہونے کے باوجود رخوت ہے, اللہ پاک کی ذات مبارک کو ہی پانا ہے تو یہی چار درجے ہوں گے. ایک درجہ ماننے کا, آمنت باللہ کما ہوا بھی اسمائی ہی و صفاتی ہی وقت بل تو جمیا ہے کام ہی, آمنت باللہ و ملائکتی ہی و کتبی ہی و رسل ہی و یوم الاخر و القدر خیری و شدی من اللہ. دوسرا درجہ جاننے کا,
یہ ہے پہلا پارا، یہ ہے دوسرا پارا، یہ ہے تیسرا پارا، یہ ہے الحمدللہ، یہ ہے ونار، شروع سے لے کر آخر تک جی 30 پاروں کی صورت میں 6606 سے آیتوں کی شکل میں، 114 صورتوں کی شکل میں اللہ کا مبارک کلام اللہ تعالیٰ کی پہچان دیتا ہے. ہاں تیسرا مسئلہ کیا رہتا ہے، جس اللہ کے بارے میں مجھے یہ علم ملا ہے، صاحب اس اللہ تعالیٰ کو کچھ رنگ روپ ہے؟ ارے دنیا تو جیسا چاہے ویسا رنگ روپ بنا لیتی ہے. کسی نے پانی کو خدا سمجھا، کسی نے آپ کو خدا سمجھا، کسی نے سانپ کو خدا سمجھا، کسی نے بچھو کو خدا سمجھا، کسی نے پیپل کو خدا سمجھا، کسی نے تلسی کو خدا سمجھا، کسی نے بہتی ہوئے دریوں کو خدا سمجھا، کسی نے چاند اور سورج کو خدا سمجھا، لیکن اسلام کا پیغام کہتا ہے نہیں نہیں، اس اسلام کی تعلیم کے اعتبار سے اس بات کے پہچاننے کی ضرورت ہے کہ جس ذات کو میں نے مانا ہے، جس ذات کو میں نے جانا ہے، اس کو پہچان ملوں اچھی طریقے سے، کہیں ایسا نہ ہو جائے کہ میں دھوکے میں آ جاؤں اور دنیا انسانیت کی کہیں گمراہیوں کا میں شکار نہ ہو جاؤں، جیسے دنیا کے انسان کفریات اور شرکیات میں گرفتار ہوتے ہیں. چوتھا مرحلہ ہوتا ہے پانے کا جی عجیب، اس کا نور ہے قریب ہے نہ دور ہے، مریض سے قریب کر بعید اشور ہے. اللہ تعالی وہ اللہ تعالیٰ تو ہمارے پاس موجود ہیں، لیکن ہم لوگوں کا شعور کمزور ہے. اقبال کہتے ہیں موت راجو متو مسجد دور، اے اللہ ہم آپ کو ڈھونڈ رہے ہیں اور آپ میری آنکھوں سے دور ہیں، دیدے سے دور ہیں، آنکھ سے دور ہیں، بصارت سے دور ہیں. پھر کہاں کہ نئے غلط نہیں نہیں، اقبال نے غلط بات کہہ دی، بات یہ ہے موت اور تو اندر حضور ہے، ہم اندر سے تو حاضر ہے. مسئلہ یہ ہے سر، اللہ تعالیٰ اہل تمام اہل سنت والجماعت کا مطلب ہے کہ اللہ حاضر ہیں، اللہ ناظر ہیں، اللہ عالم الغیب والشہادہ ہیں، اللہ الحی القیوم ہیں، اللہ صاحب علم و ارادہ ہیں، اللہ سمیع و بصیر و کلیم ہیں، اللہ تعالیٰ کی ذات مبارک صفت کلام رکھتی ہے، اللہ تعالیٰ کمالات کی جامع ہستی اور ذات مبارک ہے. اس ذات مبارک کو ہم پائیں تو وہ ذات ہے گا کچے مولویوں نے عرش پر بٹھا دیا اور ملحد صوفیاء نے، کچے صوفیوں نے ہر ذرے کو خدا بنا دیا. اللہ کے خالص بندوں نے اس بات کی محنت کی کہ ہم لوگ العرش پر بھی آمنا کہتے ہیں اور ان میں قریب لوگوں پر بھی یقین رکھتے ہیں. نحن اقرب الیہ منکم ولکن لا تبصرون کہنے والی ذات نے یہ بات ارشاد فرمائی ہے. اجیب دعوت الداعی اذا دعان فلیستجیبوا لی ولیؤمنوا بی لعلہم یرشدون. جب لوگ آپ سے سوال کریں تو کہیے کہ میں بہت قریب ہوں، بخاری قریب نہیں اقرب ہیں، قالی اقرب نہیں ساتھ ہیں، صرف ساتھ نہیں محیط ہیں، اور صرف گھیرے ہوئے نہیں ہیں جاندے بھی ہیں، ان کی ذات بڑی عجیب ہے. اسی لیے ملت کے عزیزوں، اس اللہ تعالیٰ کی ذات مبارک کو پانے کے لیے اولیاء کرام نے جہاں اپنی زندگیاں کھپائیں، حضرت پیران پیر رحمت اللہ علیہ نے 51 سال صرف کیے، حضرت خواجہ معین الدین چشتی اجمیری رحمت اللہ علیہ نے برس صرف کر دیے اور 20 سال اپنے مرشد کی خدمت میں رہے، حضرت جلال الدین رومی رحمت اللہ علیہ نے جو 672 کے اندر جن کا وصال ہوا، زندگی کی آخری لمحات میں بوقت غروب آفتاب، علم اور عمل کا یہ آفتاب بھی روحانیت کا، یہ عاشق صادق اللہ کے رسول صلی اللہ علیہ وسلم کے عشق کے اندر سچائی کے ساتھ مر مٹنے والا یہ جلال الدین پیر رومی رحمت اللہ علیہ، جنہوں نے ہزاروں لاکھوں انسانوں کو راہ ہدایت دیتے ہوئے ان لوگوں کے لیے محنتیں کی ہیں. میرے دوست اور عزیزوں، ہمارا بھی کام یہ ہے کہ ہم سے اتنی محنتیں تو نہیں ہو سکتی، لیکن کم سے کم اتنا تو ہو سکتا ہے کہ کچھ وقت ہم فارغ کر دے رہے ہیں، صحیح معنوں میں کچھ سیکھیں، اللہ والوں سے کچھ رابطہ رکھیں. ہمارا واسطہ میرے دوست، غیر الگ قسم کی چیزیں نہیں ہیں، اللہ والوں سے رابطہ رکھیے، قرآن والوں سے رابطہ رکھیے، حدیث والوں سے رابطہ رکھیے، فقہ والوں سے رابطہ رکھیے. حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کے مسلک کے ماننے والے اور ان کے سبقوں کے اوپر چلنے والے اعتبارات میرے دوست، اس طریقے سے اپنی محنتیں کرتے رہیے تو ظاہر کے ساتھ ساتھ باطن کو اور باطن کے ساتھ ساتھ ظاہر کو. وقت تمام ہوا اور یہ مدح باقی ہے، سفینہ چاہیے اس بحر بے کران کے لیے. اسی لیے میرے دوست، اللہ پاک سے دعا کرتا ہوں کہ اللہ تعالیٰ ہمیں اور آپ کو صحیح معنوں میں روحانیت کی سچی اور صحیح تعلیم سے آشنائی مرحمت فرمائے. وآخر دعوانا ان الحمدللہ.